أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. السلام عليكم خواتي وأخواتي. سوال ہے کہ کیا یہ ممکن ہے کہ خانقاہوں ہو یا مزارات پر نظر آنے والے کبوتر دراصل فرشتے ہوں؟ میرے خیال میں تو ایسی بات نہیں ہے. آپ انہیں تمثیلاً فرشتہ کہہ لیں کہ کبوتر سے زیادہ معصوم پرندہ کوئی نہیں ہے. تو جس طرح کے شاعری میں مختلف تشبیہات سے کام لیا جاتا ہے اور اسی طرح اگر آپ تشبیہ کے طور پہ کہہ لیں تو وہ اور بات ہے, لیکن میرے خیال میں تو یہ درست نہیں ہے. جو غلط بھی ہو سکتا ہے میرا خیال, لیکن میں یہ سمجھتا ہوں کہ یہ بات درست نہیں ہے. اگلا سوال ہے کہ کیا یہ درست ہے کہ جو مرید اپنے مرشد کامل سے بار بار دنیاوی حاجات کی تکمیل کی درخواست کرتا ہے وہ مرشد کے فیض سے محروم رہ جاتا ہے؟ اگر ہاں تو اس کی وجہ کیا ہے؟ ایک بڑی سمپل بات ہے کہ انسان بار بار اسی چیز کے لیے دست سوال دراز کرتا ہے جس کی اس کو ضرورت ہے اور جسے وہ اہم سمجھتا ہے. تو اگر میری ترجیح دنیاوی چیزیں ہیں تو جب میرے مرشد صاحب میرے سامنے گفتگو فرما رہے ہوں گے تو میرا ذہن خود بخود ان باتوں کو فلٹر کرتا چلا جائے گا جن کا تعلق دنیاوی فوائد سے نہیں ہے, اور جن باتوں کا تعلق دنیاوی فوائد سے ہے میں انہیں ایڈاپٹ کرتا چلا جاؤں گا. جیسے میں ایک مثال عرض کر دوں کہ اگر میرے مرشد صاحب مجھ سے یہ فرماتے ہیں کہ رب تعالیٰ کا یہ نام پڑھ لو تو تمہیں دست غیب حاصل ہو جائے گا, یا یوں فرمائیں کہ جو آدمی اس اسم کا ورد کرتا ہے اس کو اس پر اللہ تعالیٰ کے کارخانے قدرت کے مختلف معاملات کھل جاتے ہیں, اور اس کے ساتھ ساتھ اس کے پڑھنے سے انسان کو دست غیب بھی حاصل ہو جاتا ہے. تو فرق یہ ہے کہ جو آدمی جس نیت سے پڑھے گا اس کو وہ مل جائے گا. اب میرے نزدیک تو دنیاوی اغراض ہی زیادہ ضروری ہیں, تو میں جب اس اسم کا ورد شروع کروں گا تو نیت یہ ہوگی کہ مجھے دست غیب حاصل ہو جائے تاکہ مجھے کمانا نہ پڑے. اب میں اس کو ڈراپ کر گیا کہ میری جگہ اگر دوسرے صاحب کوئی بیٹھے ہوں گے بھلے آدمی تو وہ اس دنیاوی غرض کو ڈراپ کر دیں گے اور وہ اس نیت سے اسے پڑھیں گے کہ رب تعالیٰ کارخانے قدرت کی کچھ چیزوں کا اظہار اسی آدمی پر فرماتا ہے جو اس کے قریب ہے, تو مجھے رب کا قرب حاصل ہو جائے گا تو میں یہ اسم پڑھوں, تو وہ اس نیت سے پڑھے گا اس کو وہ حاصل ہو جائے گا, میں دنیاوی غرض سے پڑھوں گا. تو جب ہم اپنے مرشد صاحب کے پاس جاتے ہیں اور بار بار ان سے دنیاوی فوائد کے حصول کا ذکر کرتے ہیں تو ایک چیز ظاہر کر رہی ہے کہ میرے نزدیک دنیا زیادہ اہم ہے بنسبت آخرت کے یا اللہ سے قرب کے, اللہ سے دوستی کے. تو انسان پھر وہی کچھ پک کرتا ہے جو اس کے لیے جسے وہ اہم سمجھ رہا ہوتا ہے. تو یوں جو آدمی اپنے مرشد صاحب کے پاس جا کے بیٹھتا ہے اس غرض سے کہ اس کو دنیاوی فوائد مل جائیں گے, میں ایسے ذکر اذکار لے لوں اپنے مرشد صاحب سے کہ جن کے ذریعے سے میرے لیے دنیا کا حصول آسان ہو جائے, تو وہاں سے وہی پک کرے گا, وہی کچھ حاصل کرے گا. جو لوگ اس نیت سے گئے کہ میں اپنے مرشد صاحب سے وہ طور طریقے سیکھ لوں جس سے میں بھلائی کی طرف چلا جاؤں, نیکی کی طرف چلا جاؤں تاکہ مجھے رب کا قرب حاصل ہو جائے, تو وہ اپنے مرشد صاحب کی گفتگو سے انہی چیزوں کو چن لے گا جن سے اس کو آخرت کا فائدہ ہوتا ہوگا. ایک سوال یہ ہے کہ روحانیت کی راہ پر چلنے کے خواہش مند کو ایک وقت میں قدرت کی طرف سے اکیلا کیوں کر دیا جاتا ہے؟ جن پر مان اور بھروسہ ہو انہی کے ہاتھوں بری طرح توڑا کیوں جاتا ہے؟ یہ میں نے لاسٹ سنڈے بھی عرض کیا تھا اور مرشد صاحب کے عرس کے موقع پر بھی عرض کیا تھا. فقیر پنپتا ہی خلوت میں ہے, جلوت میں نہیں پنپتا. وہ انسان کی روحانی ترقی ہوتی ہی خلوت میں ہے, تنہائی میں ہے. اسی لیے آپ کے مرشد زور دیں گے کہ کم سے کم لوگوں سے ملیے. میں نے جناب حضرت بختیار کاکی رحمۃ اللہ علیہ کا بھی کال کوٹ کیا تھا کہ فقیر پر لازم ہے کہ وہ کم سے کم لوگوں سے ملے. اس لیے کہ انسانی دماغ کو غور و فکر کی ضرورت ہوتی ہے, اور جب وہ لوگوں سے ملتا ہے, لوگوں کے درمیان بیٹھا ہوتا ہے, تو لوگ گفتگو اس کے ساتھ کرتے ہیں, اس کا ذہن غور و فکر کی بجائے گفتگو میں مصروف ہو جاتا ہے. تو وہ ٹائم جو اس نے غور و فکر میں گزارنا ہے وہ اس کا گفتگو میں گزرتا ہے. نتیجہ یہ ہے کہ وہ غور و فکر سے کام لے نہیں پاتا, بلکہ جناب حضرت امام غزالی رحمۃ اللہ علیہ نے تو ایک اس سلسلے میں ایک بڑی خوبصورت بات کہی, اگرچہ وہ تنہائی کو ڈسکس نہیں کرتے لیکن وہ حصول علم کو ڈسکس کرتے ہوئے فرماتے ہیں کہ انسان کا دل یہ قلب ایک حوض کی طرح ہے اور اس حوض میں پانی کے بھرنے ہیں کہ دو طریقے ہو سکتے ہیں. ایک تو یہ ہے کہ اس میں ایسی نالیاں بنا دی جائیں جو اس کے اطراف سے جو پانی لے کر آئیں اور حوض میں وہ پانی گرے اسے بھر جائے. اور دوسرا طریقہ یہ ہے کہ حوض کو اتنا گہرا کھودا جائے کہ نیچے سے پانی نکل آئے زمین سے. تو یہ جو نالیوں سے پانی آئے گا اس کی کوالٹی بھی مشکوک ہو سکتی ہے, اس کی مقدار بھی کنٹرول میں نہیں ہوگی. اور وہ کب بند ہو جائے اس کا کوئی بھروسہ نہیں. لیکن جو پانی زمین کی تہہ سے برآمد ہوگا جیسے کنویں میں ہوتا ہے تو اس کی مقدار بھی کافی ہوگی, صاف ستھرا پانی ہوگا اور دیر تک قائم بھی رہے گا. اب وہ آگے چل کے فرماتے ہیں کہ یہ جو نالیاں ہیں حوض کی جن کے ذریعے سے اس حوض میں پانی لایا جائے گا, یہ در حقیقت انسان کے حواس ہیں, حواس خمسہ. ان کے ذریعے سے, مشاہدے کے ذریعے سے, لوگوں سے ملنے سے جو کچھ آدمی سیکھے گا وہ اس کے علم میں اضافے کا سبب بنے گا. لیکن جو پانی زمین سے نیچے سے لیا جائے گا وہ انسان کے غور و فکر کے نتیجے میں اس پر منعقد ہوں گی وہ چیزیں. تو اس پر آگے چل کے بڑی لمبی بحث کرتے ہیں جناب حضرت امام غزالی رحمۃ اللہ علیہ کہ وہ کیسے بغیر مشاہدے کے علم حاصل کرے گا, غور و فکر کے ذریعے سے ہی. وہ پھر کسی نشست میں جب کبھی وہ موضوع زیر بحث آیا تو اس پر گفتگو تفصیل سے کریں گے. تو انسان تنہائی میں بیٹھ کے جو غور و فکر کرتا ہے اس سے اس کی سوچ کو, اس کے قلب کو جلا ملتی ہے اور وہ مختلف نقطے حل کرنے لگتا ہے. جب مختلف نقطوں پر غور ہوتا ہے اور وہ حل ہوتے ہیں تو ان نقطوں کے حل ہونے سے انسان کے علم میں بے پناہ اضافہ ہوتا ہے, انسان میں دانائی بڑھتی ہے. اسی لیے زبان کے بارے میں یہ کہا جاتا ہے کہ انسان کے جسم میں یہ وہ عضو ہے انسانی جسم کا جس کو کام کی پوری طرح سے آزادی حاصل ہے. اس میں جناب حضرت امام غزالی رحمۃ اللہ علیہ نے مثال یہ دی ہے کہ ہمارے ہاتھ ہیں ان کی ایک ریچ ہے, میرا بازو جتنا لمبا ہے اس سے زیادہ دور چیز میں اٹھا نہیں سکتا, ٹچ نہیں کر سکتا. تو میرے بازو کی لمیٹیشن اس کی ریچ ہے, میرے ہاتھ صرف ٹھوس چیز کو اٹھانے کے اہل ہیں तो मेरे हाथों की लिमिटेशन यह है कि मैं सिर्फ ठोस चीजें उठा सकता हूं, मेरी आंखें सिर्फ रोशनी में देखने की अहल हैं और उनके देखने की हद एक मुकर्रर है, उससे आगे देख नहीं पाऊंगा मैं। मेरे कान हैं जो एक सर्टन डीबी पर नशर हुई हुई आवाज 32 डीबी, उसी को सुन सकते हैं, उस अंडर 32 डीबी को मैं नहीं सुन पाऊंगा, तो वो मेरे कान की लिमिटेशन है। दूर की आवाज मुझे समझ नहीं आएगी, उससे भी ज्यादा दूर की आवाज को सुन नहीं पाऊंगा, तो ये मेरे कान की लिमिटेशन है, सो ऑन सो फोर्थ। लेकिन जुबान मेरी बेलगाम है, मैं जितना चाहूं इसे इस्तेमाल कर लूं, जिस तरीके से चाहूं मैं इसे इस्तेमाल कर लूं, सुन्नत पर अमल करूं तो मेरे मुंह से फूल झड़ेंगे कि मेरी जुबान में इतनी शफकत और इतनी चाशनी आ जाएगी कि सुनने वाले को मेरी जुबान से, महावरत है मुंह से फूल झड़ना, वो दर हकीकत जुबानी को रेफर किया हुआ है। शेख सादी ने फरमाया था कि शीरी बयां फाते आलम, वो भी जुबानी का है किस्सा। और अगर मैं शैतान की पैरवी कर लूं तो मैं इतने ज्यादा तल्ख बयां हो जाऊंगा कि लोग मुझसे दूर भागेंगे। तो ये जुबान है, इसको मैं चाहे जिस तरह चाहूं इस्तेमाल कर लूं, थकती नहीं है। तो इंसानी जिस्म में ये वाहिद उज्व है जिसकी कोई हद नहीं है, तो इसको अगर मैं कंट्रोल कर लूंगा तो मेरे बहुत से मसले हल हो जाएंगे। और इसको कंट्रोल करने का आसान तरीका यह है कि तन्हाई अख्तियार कर ली जाए, कम से कम लोगों से मिला जाए। जब इंसान अल्लाह की राह पे चलता है तो रब उसकी मदद करता है अपनी तरफ आने में, उसके इस सफर में रब ताला मदद करता है। इस राह में भरा पेट इंसान का दुश्मन है। जब इंसान माली लिहाज से बहुत फरावां सामान होता है उसके पास, तो दुनिया में मसरूफ होने लगता है। इसलिए ट्रेनिंग के दौरान इंसान को माली लिहाज से बहुत तही दामन कर दिया जाता है। जो शुरू में यहां गुफ्तगू करते हुए मैंने अर्ज किया था कि जब इंसान अल्लाह की राह पर चलता है और पूरे खलूस से उस चलता है, अखलास के साथ, तो पहली जद ही इंसान के फिनांसिस पर पड़ती है कि इंसान पर तंगदस्ती आती है। रब ताला सजा नहीं दे रहा होता मौज़ल्ला कि मेरी राह मेरी तरफ क्यों आ रहे हो, बल्कि वो रब उसकी मदद कर रहा होता है कि जब उसको तंगदस्ती का सामना करना पड़ता है, तकलीफ होती है, लोग दूर भाग जाते हैं उससे, मास्वाय जो एक दो कोई बहुत मुखलिस लोग होंगे, वो उस तंगदस्ती में उस उसरत के जमाने में उसके साथ चलेंगे। हत्ता के लाइफ पार्टनर भी या तंग आ जाता है या साथ छोड़ जाता है। तो दूसरी अर्ज मैंने ये की थी कि इंसान के जो फैमिली में रिलेशंस हैं, ताल्लुकात, वो टर्बुलेंट हो जाते हैं, इसलिए कि इंसान के दिल पर इससे बड़ा जख्म कोई नहीं लग पाएगा कि जो उसके इंतहाई करीबी लोग हैं जब उनका रवैया पहले जैसा नहीं रहता तो इंसान को तकलीफ पहुंचती है, दुख बहुत शदीद होता है। वो तो उस दुख की शिद्दत को एक ही चीज कम कर पाती है, वो है जिक्र इलाही। और दूसरी बात ये है कि वो उस दुख की शिद्दत की वजह से लोगों से पीछे हटता है इंसान, अपनी फैमिली से भी एक डिस्टेंस करता है कि मुझे बार बार इस रवैये का सामना न करना पड़े, तो वो पनाह लेता है अल्लाह के जिक्र में। तो उसकी रगबत अल्लाह को पुकारने की तरफ ज्यादा हो जाती है। तो तीसरी चीज मैंने ये अर्ज की थी कि इंसान पर तोहमतें बेशुमार लगती हैं, बहुत तोहमतें लगती हैं जिनका दर हकीकत, जिसको हम कहते हैं वो एब्सोल्युटली अनफाउंडेड, झूठी होती है। अब वो माली लिहाज से इंसान तंग है, फैमिली से ताल्लुकात उसके खासे स्ट्रेन हुए हैं, ऊपर से जब ये तोहमतें लगती हैं तो उसके अंदर तकलीफ इतनी ज्यादा हो जाती है कि किसी तौर मैयर होती ही नहीं है। दुनिया का कोई ऐसा पैमाना नहीं जो उसे मैयर कर ले कि किस दुख से, किस अजियत से गुजर रहा होता है बंदा। वो जहनी अजियत बहुत शदीद होती है। तो फिर इंसान दौड़ता है अपने रब की तरफ, तन्हाई में बैठ के उसको याद करता है, उसे सुकून मिलता है। और इंसानी कमजोरी है कि इंसान उसी तरफ जाएगा जहां सुकून मिलेगा। तो ये रब उसकी मदद कर रहा होता है कि ये मेरी राह पर आना चाहता है, मुझ तक आना चाहता है, तो मैं इसकी मदद कर दूं। चौथी जो चीज इसमें आती है एंड पर, वो तरगीबात होती है। ये जो तन्हाई का मामला है, बात वहां से चली थी। तो जब इन चीजों से गुजर रहा होता है इंसान, तो फिर तन्हाई तलाश करता है, और तन्हाई ही चाहिए होती है उस वक्त इंसान को। तो तन्हाई तो इस लिहाज से बड़ी मुबारक चीज है। यह और बात है कि जब इंसान फकीर की मंजिल तय कर लेता है और सूफी के मकाम पर पहुंचता है, तो उस पर से ये तमाम इजाफी चीजें, उसकी पाबंदियां हटा ली जाती हैं। फिर वो सिर्फ जो फर्ज इबादात हैं वही उस पर लाजिम होती हैं। नफली इबादात का जो फालतू इतना कुछ होता है, और ये तमाम चीजें जिनका मैंने जिक्र किया, ये उस पर से हटा ली जाती हैं। वो बस ये एहतियात करता है कि मुझसे कोई ऐसा काम ना हो जाए जिससे रब ताला ने मना फरमाया है, और कोई काम मुझसे ऐसा रह ना जाए जिसकी तलकीन फरमाई है रब ने। तो ये सूफी का मकाम है। ये फकर का जब जिक्र हो रहा था तो मैंने ये अर्ज किया था کہ شاید کسی نے سوال پوچھا تھا کہ فقیر صوفی اور پیر میں فرق کیا ہے, تو اس زمانے میں میں نے عرض کیا تھا کہ فقیر وہ ہے جو اللہ کی راہ پر چلنا ابھی اس نے شروع کیا ہے, اس پر اس قسم کے اسے ان چیزوں سے بھی سامنا کرنا پڑ رہا ہے جو میں نے ابھی ذکر کیا ہے, نفلی عبادات بھی اس پر لاد دیتے ہیں اس کے مرشد, فرض عبادات تو ہیں ہی ہیں. دنیا کی طرف سے بہت کچھ سہنا پڑتا ہے انسان کو, یہ فقیر کے مقام پر ہوتا ہے, لیکن جب اس سے نکل آتا ہے آگے, ٹریننگ مکمل ہو جاتی ہے اس کی, تو پھر یہ اضافی چیزیں ہٹ جاتی ہیں اس پر سے, پھر وہ صرف عبادات تک کہ جو فرض عبادات ہیں وہ, اور یہ احتیاط کہ صرف اس کو یہ دیکھنا ہے کہ میرے ہاتھ سے کوئی ایسا کام نہ ہو جائے جس سے رب تعالیٰ نے منع فرمایا ہے, اور یہ انشور کرنا ہے کہ کوئی کام رہ نہ جائے جس کے کرنے کی تلقین کی گئی ہے رب کی طرف سے, تو یہ صوفی کا مقام ہے, اس مقام پر وہ صوفی کہلاتا ہے. جب اس کو روحانیت حاصل ہو جاتی ہے, یہ راہ ایسی ہے جس پر جس ہر آدمی جو چلتا ہے وہ صرف اس راہ کا مسافر ہے, منزل کو کوئی نہیں پہنچتا, لیکن منزل کے کوئی کتنا قریب گیا ہے یہ اس کے درجے کا اس کے مقام کا تعین کر دے گا کہ منزل کے کتنا قریب ہے, ورنہ منزل سوائے آپ صلی اللہ علیہ وسلم کے کوئی پہنچ نہیں پایا ہے, سب راہروں ہیں مسافر ہیں اس راہ کے. تو درجات بلند ہوتے ہیں, وہ اس کا تعین اس سے نہیں ہے کہ وہ منزل پہ جا پہنچا تھا, تعین یہ ہے کہ منزل کے کتنا قریب تھا. کوئی منزل سے اگر 100 میل دور تھا تو دوسرا ہو سکتا ہے کہ 150 مائلز دور ہو, تیسرا ہو سکتا ہے 50 مائلز دور رہ گیا ہو, تو وہ اس کے مقام کا تعین کر دے گا. تو پیر کا جو مقام ہے, پیر اس کو کہتے ہیں, اس صوفی کو کہتے ہیں, یوں کہیے کہ جس کو علم حاصل ہوا ہے اور علم کے نتیجے میں اس کو عقل و فہم اور عقل دانش عطا ہو گئی ہے, وہ پیر کہلاتا ہے. تو یہ تنہائی اس لیے بہت ضروری ہے. میرا خیال ہے کہ جواب مجھ سے ذرا زیادہ لمبا ہو گیا. یہ جو انہوں نے آخر پر پوچھا کہ جن پر مان اور بھروسہ ہو انہی کے ہاتھوں بری طرح توڑا کیوں جاتا ہے, اگر کسی انجان آدمی نے مجھے کوئی تکلیف دی, مجھے برا بھلا کہہ دیا, تو یقین تکلیف تو ہوگی لیکن اس کی شدت وہ نہیں ہوتی. کسی مخالف کے ہاتھوں مجھے تکلیف پہنچی تو مجھے شاید تکلیف بھی نہ ہو, کہ آدمی توقع کو یہی رکھتا ہے اسے. دل دکھی اس وقت ہوگا جب ایسے آدمی سے تکلیف پہنچے جس سے وہ توقع نہیں کرتا. تکلیف سب سے زیادہ وہیں ہوتی ہے. یہ کئی بار میں نے عرض کیا کہ اس راہ میں اس کی مثال ہم بالکل کسان سے دے سکتے ہیں کہ کسان جتنا زیادہ گہرا ہل چلاتا ہے, یا دوسرے لفظوں میں زمین کو جتنی گہرائی سے پھاڑتا ہے وہ, वहां बोया हुआ बीज उतनी ही अच्छी फसल देता है। तो इस राह में दिल जितना ज्यादा जख्मी हो जाएगा, इल्म उतना ही ज्यादा मिल जाएगा, उतने ही बड़े मकाम पर चले जाएगा। लेकिन इसमें एक शर्त होती है, वह है सब्र। इंसान की जुबान से कहीं उफ न निकले, किसी को ये पता ही ना चले कि इंसान पर बीत क्या रही है, उसके अंदर किन हालात में जिंदा है। जो मैं यहां आपसे अर्ज किया करता हूं कि फकीर झूठ नहीं बोलता कभी, लेकिन तीन बातें ऐसी हैं जिसमें वो झूठ बोलता है। जब वो भूखा होता है तो अपने आप को पेट भरा जाहिर करता है, झूठ है। जब वो बीमार होता है तो अपने आप को तंदुरुस्त जाहिर करता है, जब वो दुखी होता है तो अपने आप को सुख में जाहिर करता है। और ये तीनों ही शुक्रगुजारी का बहुत बड़ा जरिया है कि इंसान तकलीफ में भी रब का शुक्र अदा कर रहा होता है। क्योंकि जब हम लोगों से ये बयान करते हैं, ये अगेन मेरी अपनी सोच है जो गलत हो सकती है, जब हम लोगों से ये कहते हैं कि मैं इस तकलीफ में आ गया, इतनी देर से मेरा ये काम नहीं हो रहा, मुझे यूं हो गया, मुझे वो हो गया, तो मैं ये समझ रहा हूं कि बहसियत एक गुलाम के मैं अपने आका का शिकवा बयान कर रहा हूं कि मेरा आका मुझे लुकाफर नहीं कर रहा। इम्प्लाइड सेंस में उसका मतलब यही निकलेगा। लेकिन अगर मैं बड़े जज्बे के साथ उस तकलीफ में भी ये कहता हूं, मैं अल्लाह का बड़ा करम है, अल्लाह का बड़ा एहसान है मेरे ऊपर, और इस आवाज में एक जज्बा झलकता है अगर, तो ये बेहतरीन शुक्रगुजारी है कि मैं उन बुरे हालात में भी रब ताला के बारे में यही कहता हूं कि उसका बड़ा एहसान है मेरे ऊपर, उसकी बड़ी इनायत है, कर्म नवाजी है। लेकिन ये कहते हुए ऐसा ना हो कि मैं कहूं तो अल्लाह का बड़ा शुक्र है जी, मैं जैसे अल्लाह गुजार दे। अब इन बिटवीन द लाइंस अगर कोई पढ़े तो मुआज़ अल्लाह, अल्लाह मुझे माफ़ फरमाए इन अल्फाज के लिए, लेकिन इस तरफ समझाने के लिए कह रहा हूं आपसे कि जुबान से तो अल्फाज निकल रहे हैं कि अल्लाह का बड़ा शुक्र है, लेकिन कहीं इन बिटवीन द लाइंस ये है कि लेकिन काहे का दिया क्या है। ये नहीं होना चाहिए, इसके पीछे एक सच्चा जज्बा झलकना चाहिए आवाज से, तो वो शुक्रगुजारी हो जाएगी। तो आका का शिकवा किसी सूरत बयान नहीं होना चाहिए। अगर इंसान मर भी रहा है तो भी ये अल्लाह का बड़ा एहसान है, ये जो हम अपने जैसे इंसान के सामने जाके अपने दुख दर्द बयान करते हैं। मैं अक्सर बेशतर यही अर्ज कर रहा होता हूं कि मेरे नजदीक ये इंसान की तौहीन है कि वो अपने ही जैसे इंसान के सामने अपने जाके दुख दर्द बयान करे। रब है, रब के सामने क्यों ना बयान किए जाए। इंशाअल्लाह ताला फिर नेक्स्ट संडे आपसे मुलाकात होती है, बशर्ते जिंदगी। अस्सलाम वालेकुम। जनाब जनाब जनाब।
السلام
علیکم. وعلیکم السلام.
حضور آج کل کشمیر میں جس طرح کرفیو لگا ہوا ہے یہ بہت پریشان ہے، کتنے مظالم ہو گئے وہاں پہ، اور ان لوگوں وہاں کے مسلمانوں نے مدد کی بھی اپیل کی ہے، دل بہت پریشان ہوتا ہے کہ ان کی کس طرح سے مدد کی جائے بحیثیت فقیر بحیثیت مسلمان، آپ کیا مشورہ دیں؟
دیکھیے آج وہ زمانہ تو ہے نہیں کہ صاحب ہم تلوار اٹھائیں اور جہاد کے لیے چلے جائیں، اس لیے کہ بین الاقوامی طور طریقے، تو زمانے کے ساتھ ساتھ وقت بدلتا چلا گیا ہے. اب ان کی بہترین مدد یہ ہو سکتی ہے کہ ہم بین الاقوامی برادری تک ان کے دکھ اور درد کنوے کریں کہ وہ کشمیری اس تکلیف سے گزر رہے ہیں. لیکن زمانہ ہے سائنٹیفک پروپیگنڈا کا، ہم مائک پکڑ کر جتنا مرضی چیخ سے چلاتے رہیں تو الٹا ہم پر یہ مقدمہ تو قائم ہو جائے گا کہ آپ لوگوں کے سکون برباد کر رہے ہیں لاؤڈ اسپیکر سے، ہم اپنا میسج کنوے نہیں کر سکیں گے. یہ پروپیگنڈا اتنی بڑی سائنس بن گیا ہے کہ اس پر مہارت ہونا بڑا ضروری ہے. پروپیگنڈا کی بے شمار قسمیں ہیں، وائٹ پروپیگنڈا ہے، یلو پروپیگنڈا ہے، بلیک پروپیگنڈا ہے، بلو پروپیگنڈا ہے. تو اگر ہم ایک مہم یہ چلائیں بغیر کچھ کہے کہ جو بین الاقوامی ریڈ کراس ہے اور یو این او کا جو وہ ادارہ جو لوگوں کو مدد فراہم کرتا ہے، ہم یہاں سے مدد پارسلز بنائیں اور ان کے نام روانہ کرنا شروع کر دیں بڑی تعداد میں، کہ کشمیر میں چونکہ کرفیو ہے، رابطے کا کوئی ذریعہ نہیں ہے، اور ویسے بھی وہاں چونکہ انڈیا کا قبضہ ہے تو ہم کوئی ایسا قدم نہیں اٹھانا چاہتے جس سے کہ ایکسلریٹ ہو جائیں چیزیں. تو ہم آپ سے درخواست کر رہے ہیں کہ یہ مدد ہماری طرف سے کشمیر میں پہنچا دی جائے، کیونکہ وہاں لائف سیونگ ڈرگز کی بھی کمی ہے، خوراک کی کمی ہے، دودھ نہیں ہے بچوں کے لیے. تو یہ جو کچھ ہم کر سکتے ہیں یہ ہم آپ کو پلین لوڈ بھیج رہے ہیں. اب یہ اس کا اثر بنسبت ڈائریکٹ پروپیگنڈا کرنے کے کہ انڈیا وہاں یہ ظلم کر رہا ہے، وہاں یہ ہو رہا وہ ہو رہا، اس سے ہزار گنا زیادہ اس ایک ایکشن کا اثر آئے گا کہ یو این او میں جو ارباب اختیار ہیں وہ گھبرا اٹھیں گے کہ معلوم نہیں کیا ہو گیا مقبوضہ کشمیر میں، جو اس طرح مدد آنے لگی ہے اور یہی اس وقت درکار ہے کہ توجہ ادھر کو مبذول کرا دی جائے. یہ کیسی آپ کو ایک ایگزامپل دی ہے کہ آج کا زمانہ ہے، اس میں پروپیگنڈا کو بطور سائنس ایڈاپٹ کیجیے اور اس پر عمل کیجیے. ایک زمانے میں میں یورپ میں بار بار ایک چیز کہتا تھا کہ فلسطینیوں کا جو سوال لوگ پوچھتے تھے تو اس کے جواب میں میں یہ عرض کر دیتا تھا کہ فلسطینی افیکٹو کیوں نہیں ہے دنیا کے لیے، اسرائیل افیکٹو کیوں ہے، یہ سوچنا چاہیے. تو اس وقت بھی میں ان سے عرض کرتا تھا کہ فلسطینیوں کے یہاں بچے مارے جاتے ہیں، خواتین ماری جاتی ہیں، تو جنازہ لے کے اچھلتے کودتے جا رہے ہوتے ہیں اور ہاتھ میں اسلحہ ہوتا ان کا. دنیا میں میسج بڑا غلط کنوے ہوتا ہے، ہمدردی نہیں ہوتی. इसराइलियों का एक आदमी मारा जाता है उसमें वो उस जनाजे के साथ औरतों को रोता पीटता दिखाते हैं, बच्चों को रोते हुए दिखाते हैं। उसका मैसेज एक डिफरेंट तरीके से जाता है दुनिया में। वो मजलूम हो जाते हैं जिन्होंने जुल्म किया है, और जो मजलूम है वो जालिम का इमेज दे देते हैं। तो इसमें हमें बड़ा केयरफुली, बड़े साइंटिफिक लाइंस पर चीज़ों को सोच के डेवलप करके आगे चलना पड़ेगा कि हम वहाँ की जो खबरें हैं वो दुनिया की खबर रसा एजेंसियों तक शिकायतन न पहुँचाएँ बल्कि इतलान पहुँचा दें। कि चूंकि खबर रसा एजेंसियों की एक्सेस नहीं है वहाँ, ये हमने अपने ज़राए से ये चीज़ें हासिल की हैं जो वेरीफिएबल हैं, तो ये सही सूरत हाल है। वो जैसे गोरा कहता है कि परहैप्स यू मे लाइक टू लुक इन टू इट। तो इस तरीके से हम अगर आगे बढ़ेंगे तो दुनिया में, बैन अल-अक़वामी बरादरी में एक मैसेज जाएगा, और हम कश्मीरियों के लिए हमदर्दी के जज्बात उभारने में कामयाब हो जाएंगे। जैसे मज़ाहरे हो रहे हैं, ज़रूर कीजिए मज़ाहरे, लेकिन इसके साथ साथ ये सब लोग अगर मदद के पैकेजेस बना के कि ये लाइफ सेविंग ड्रग्स हैं, ये खुराक है, ये बच्चों के दूध के डब्बे हैं, ये आप पहुंचा दीजिए क्योंकि हमारी एक्सेस नहीं है वहाँ, हिला देंगे आप। तो इन लाइंस पे काम कीजिए, इसको सोचिए। तो मैंने तो ऐसी ऑफ हैंड बात करते करते जो दिमाग में ख्याल आया मैंने अर्ज कर दिया। इससे बेहतर ख्याल भी डेवलप कर सकते हैं। अभी इजाज़त दीजिए। अस्सलामु अलैकुम।